पहिलो थेसलोनिकी 5 अध्यायको 23 र 24 पदहरू पढेर शुरू गरौं। यो परमेश्वरको वचन हो, तपाईँहरू मेरो लागि त्यसैले चनाखो भएर ध्यान दिएर आफ्नो सोचाइ विचार कतै उड्न नदिएर परमेश्वरको वचन सुन्न बुझ्न मन लगाऊ। पहिलो थेसलोनिकी 5:23 लेखिएको छ, अब शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पुरा रीतिले पवित्र पारेका हुन् अनि तिमीहरूका सम्पूर्ण आत्मा प्राण र शरीर हाम्रा प्रभु येशु ख्रीष्टको आगमनसम्म दोषरहित अवस्थामा सुरक्षित राखिएका हुन्। 24 पद, तिमीहरूलाई बोलाउनु हुने विश्वास योग्य हुनुहुन्छ, उहाँले यो गर्नुहुनेछ। आमेन। यो परमेश्वरको वचनमा हामी पाउँछौ कि परमेश्वर शान्तिका परमेश्वर हुनुहुन्छ। कसलाई चाहिएको छ शान्तिका परमेश्वर? जसको हृदयमा अशान्ति छ। तर शान्तिका परमेश्वरलाई पाउनलाई यो किन हामीलाई अशान्ति र रित्तोपना हुन्छ भनेर पनि बुझ्न खाँचो छ। त्यो हो हाम्रो पापले गर्दा। अनि त्यसैले यहाँ भनेको छ कि उहाँ आफैले तिमीहरूलाई पुरा रीतिले पवित्र पारेका हुन्। पवित्रता बिना शान्ति पाइँदैन, पापले नष्ट गराउँछ, हामीलाई नरकमा डुबाउँछ। तर परमेश्वरले हामीलाई बचाउन चाहनुहुन्छ, त्यसैले उहाँले आफ्नो पुत्र येशु ख्रीष्टलाई पठाउनु भयो। हाम्रो दोषहरू येशु ख्रीष्टले बोक्नुभयो क्रुसमा मर्दा, तपाईँको लागि मेरो लागि मर्नुभयो। र उहाँमाथि विश्वास गर्नेहरूको निम्ति यहाँ लेखेको छ, अनि तिनीहरूका सम्पूर्ण आत्मा प्राण र शरीर, सम्पूर्ण व्यक्ति, उसको आत्मा, उसको प्राण, उसको शरीर, त्यो पुरै मान्छे, त्यो पुरै पुरुष, त्यो पुरै स्त्री, बालक, केटा केटी, जसले येशु ख्रीष्ट मरेकाहरूबाट बोलेर उठ्नुभयो मेरो लागि भनेर विश्वास गरेको छ, ऊ चाहिँ येशु ख्रीष्ट नआउन्जेल सुरक्षित राखिनेछ, दोष रहित राखिनेछ भनेर यहाँ बताएको छ। अर्थात् यहाँ लेखेको छ कि प्रभु येशु ख्रीष्टको आगमनसम्म येशु ख्रीष्ट फेरि आउँदै हुनुहुन्छ र हामीले उहाँलाई भेट्नेछौँ, र उहाँले नै हामीलाई दोष रहित अवस्थामा, भनेको दोष रहित, परमेश्वरले हामीमा कुनै पनि दोष लगाउने कारण नभेटेको अवस्था, हामीलाई दोष लगाउने दण्ड दिने कुनै कारण भेट्नुहुन्न रे, किन होला? हामी जस्तो पापीलाई कसरी दोष रहित? किनभने येशु ख्रीष्टले हाम्रो दोष बोक्नु भएको हो। सुन्नुहुन्छ कि सुत्न थालिसक्नु भयो? येशु ख्रीष्टले तपाईँको दोष र पाप बोक्नु भएको, अनि उहाँमा विश्वास गर्नेहरू उहाँको आगमनसम्म दोष रहित अवस्थामा र सुरक्षित राखिएका हुन् भनेर जुन यहाँ पवित्र आत्माले प्रेरणा गर्नुभएको प्रार्थना छ, यो पुरा हुन्छ। अब 24 पदमा यस्तो मिठो कुरा लेखेको छ कि यस्तो योजना गर्ने परमेश्वर चाहिँ विश्वास योग्य हुनुहुन्छ। उहाँले बोलाउनु भएको हे सबै परिश्रम गर्नेहरू हो र भारीले दबिएकाहरू हो। के त्यो वाक्यांशले तपाईँलाई बयान गर्छ? म भारीले दबिएको, पापले, अशान्तिले, आफ्नो दोषहरूले, आफूले गरेको भूलहरू र पापहरूले चाहिँ ग्रस्त मान्छे हुँ भनेर तपाईँले यदि महसुस गर्नुभएको छ भने उहाँले बोलाउनुहुन्छ, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। अनि यो बोलाउने परमेश्वर उहाँ विश्वास योग्य हुनुहुन्छ, भनेको मतलब उहाँका आउनेहरू धोका पाउँदैनन्, विश्वासघात गर्नुहुन्न उहाँका आउनेहरूलाई। उहाँ विश्वास योग्य हुनुहुन्छ के गर्न? हामीलाई प्रतिज्ञा गरिएको शान्ति, पवित्रता, दोषरहित अवस्था, सुरक्षा यी सब दिनलाई उहाँ विश्वास योग्य हुनुहुन्छ। तपाईँले विश्वास गर्न सक्नुहुन्छ उहाँमा? म सोध्न चाहन्छु तपाईँलाई, केमा विश्वास गर्नुहुन्छ तपाईँले? कसमाथि विश्वास गर्नुहुन्छ तपाईँले? कुनै मान्छेमाथि, गुरुमाथि, धर्ममाथि, कुनै मूर्तिमाथि? यहाँ लेखेको छ परमेश्वर विश्वास योग्य हुनुहुन्छ, अरू कोही पनि विश्वास योग्य छैन, अनि उहाँले यो गर्नुहुनेछ भनेको छ। कति मिठो वचन। अब यहाँ यो पदमा एउटा मान्छे चाहिँ तीन पक्षमा बयान गरिएको छ। एउटा मान्छे भनेको ऊ एउटा आत्मा हो, नम्बर एक। हामीले त्यसरी सोच्दैनौँ धेरै जस्तो, एउटा मान्छे भनेको त नाक मुख हात खुट्टा भएको मान्छे हो। तर यहाँ परमेश्वर सबभन्दा पहिला हुनुहुन्छ, भन्नुहुन्छ मान्छे भनेको आत्मा हो, ऊ आत्मिक प्राणी हो, पशु पक्षीहरूको आत्मा हुँदैन। त्यसैले गर्दा कुखुरा काटेर खाँदाखेरि त्यो पाप होइन, तर मान्छेलाई मार्दाखेरि त्यो पाप हुन्छ। मान्छेको विरुद्धमा बोल्दाखेरि पनि, उसलाई चाहिँ घृणा गर्दाखेरि पनि पाप हुन्छ। विरुद्धमा बोल्दा भनेर उसलाई चाहिँ चोट पार्छ। किनभने मान्छे परमेश्वरको स्वरूपमा बनाएको हो, एउटा आत्मिक प्राणी हो। अब बोट बिरुवाको त आत्मा त हुँदै हुँदैन, प्राण पनि हुँदैन, त्यसको एउटा शरीर मात्र हुन्छ, एउटा त्यो बोट मात्र हुन्छ। पशुहरूको चाहिँ प्राण पनि हुन्छ, शरीर पनि हुन्छ, तर के चाहिँ हुँदैन, आत्मा हुँदैन। बाइबलमा लेखेको छ प्राणधारीको अथवा जीवधारीको प्राण उसको केमा हुन्छ भनेको छ, रगतमा। त्यसैले कुकुर बिरालोको रगत हुन्छ, त्यसले उसमा पनि प्राण छ, तर कुकुर बिरालोमा चाहिँ आत्मा हुँदैन। तर यहाँ लेखेको छ कि मान्छेमा चाहिँ आत्मा पनि हुन्छ, प्राण पनि हुन्छ, हामीसँग पनि रगत छ, रगत भएन भने प्राण छैन। त्यसैले हस्पिटलमा अपरेसन गर्दाखेरि चाहिएको दुई प्रकार रगत पाएन भने बाँच्छ होला, बाँच्दैन। त्यसैले रेड क्रसले भन्छ जीवनदान रक्तदान, प्राणीलाई रगत चाहियो, आत्मा छ हाम्रो, प्राण छ, शरीर पनि छ। र आज चाहिँ हामी केही कुरा हेर्न लागेका छौँ, तर यहाँबाट सुरु गर्नुपर्छ, आत्मा प्राण र शरीर। अब पहिलो कुरा दुईमा जानेछौँ हामी, पहिलो कुरा दुई। अघि पनि हामीले यहाँ सुन्यौँ कि गएका यो हप्ताको तीन दिनको समयमा चाहिँ हामीले परमेश्वरको पवित्र आत्माको सम्बन्धमा, हाम्रो मुक्तिदाता परमेश्वरको सम्बन्धमा, हाम्रो पिता परमेश्वरको सम्बन्धमा, र विशेष गरी उहाँको आत्माले कसरी हाम्रो जीवनमा के गर्नुहुन्छ भन्ने कुराहरू हामीले अध्ययन गरेका थियौँ, कसरी उहाँ परमेश्वर हुनुहुन्छ। अनि त्यही लाइनमा हामी केही दिन हिँडिरहेकोले आज पनि केही कुराहरू त्यसलाई सुने, केही कुराहरू हामी हेर्नेछौँ। पहिलो कुरो चाहिँ दुई अध्यायमा चाहिँ सबभन्दा पहिला हामीलाई नै आफूलाई बुझ्नु पर्यो। यहाँ चौधो पदमा लेखेको छ, तर शारीरिक मानिसले, अब मानिसको कुरा गर्दैछ, अनि यहाँ चाहिँ शारीरिक अथवा प्राणिक है, अक्षरश भन्ने भने प्राणिक, प्राण अनुसार जिउने है मान्छे, अनि कुराहरू नेपाली अनुवादमा चाहिँ प्राकृतिक मान्छे पनि भनेको थियो, त्यो पनि ठिकै हो है, प्राणिक अथवा प्राकृतिक हुनुपर्छ यो शब्द यहाँ तपाईँले फुटनोटमा हेर्नुभयो भने, त्यसैले म त्यसरी नै पढिदिनेछु। तर प्राणिक प्राकृतिक मानिसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन भनेछ, किनकि ती उसका निम्ति मूर्खता हुन्, न त उसले ती जान्न नै सक्छ, किनकि ती आत्मिक रीतिले जाँचिँदछ। एउटा प्राकृतिक प्राणिक मान्छे, उसको प्राण अनुसार चल्ने, अघि भनेको नि एउटा पशुको पनि छ प्राण त, उसको आत्मा पनि छैन। अनि एउटा मान्छे जब उसको प्राण अनुसार मात्र चल्छ, एउटा हामीले भन्ने पनि गर्छ नि कस्तो पशु जस्तो मान्छे है, हामी हुन्छौँ कहिलेकाहीँ त्यस्तो है, म पशु जस्तो थिएँ भनेर आसाफले लेखेको छ भजन सङ्ग 73 एउटा विश्वासीले जब ऊ मूर्खता व्यवहार गर्यो, अर्थ ऊ प्राकृतिक खालि यो पार्थिव यो संसारकै कुराहरू मात्र उसले बुझ्न सक्ने, देख्न सक्ने, त्यो अनुसार चल्ने, हिँड्ने, बोल्ने, एउटा शरीर अनुसार, त्यसरी यहाँ शारीरिक अनुवाद हाम्रो अनुवादकहरूले गरेको छ। यो बयान चाहिँ एउटा मुक्ति नपाएको मान्छेको बयान हो, एउटा प्राणिक मान्छे भनेको छ, अर्थात् उसको परमेश्वरसँग कुनै सम्बन्ध छैन, कुनै पनि कनेक्सन छैन। के जस्तो भने हाम्रो देशमा पहिला यो कति वर्ष भयो खै कुन्नी मलाई याद भएन, तर अगाडि पहिला एफएम भन्ने थिएन रेडियो, थियो त है, तपाईँको पुरानो रेडियो त्यहाँबाट झिक्नुहोस् न गुगलबाट होइन, त्यो रेडियो निकालेर तपाईँले ट्युन गर्न खोज्नुहोस् त, एफएम कुन चाहिँ हो, कान्तिपुर 99 हो कि 100 हो है, तपाईँको त्यो पुरानो सर्टवेयर रेडियोमा, सर्टवेयर रेडियो बुझ्नुहुन्छ होइन, जसमा एफएम छैन कि, त्यो बाकसमा राख्नुभएको त्यो रेडियो निकालेर ट्राई गर्नुहोस् त, एफएम टिप्दै टिप्दैन त्यसलाई, त्यसले सर्टवेयर चाहिँ टिप्छ अल इन्डिया रेडियो अनि फलाना फलाना, तर एफएम टिप्दैन। त्यस्तै गरी अथवा त्यसको क्षमतै छैन एकदम टिक्ने, त्यस्तै गरी एउटा प्राणिक मान्छेले पनि परमेश्वरसँग सम्बन्ध गाँच्नै सक्दैन, परमेश्वरसँग उसको कनेक्सन छैन, परमेश्वरका भनौँ न ट्युन गर्न सक्दैन उसले, ऊ अर्कै तरङमा छ, अर्कै तरङमा जिरहेछ, उसको प्राण उसको आत्मा छ छन् त, तर यो यो केसँग भने यो केवल यो पृथ्वीसँग यो संसारको कुराहरूसँग मात्र जोडिएको छ, त्यो चाहिँ राम्रोसँग बुझ्न सक्छ उसले, उसको पिएचडी होला चारवटा विषयमा, उसले चाहिँ बोल्न सक्ला अनेकौं ठुलो ठुलो शब्दहरू, उसको सब हावभाव उसको ज्ञान उसको बोली हेराए चाहिँ सब छ त्यसमा, तर स्वर्गीय तरङमा परमेश्वरको भाषा उसले बुझ्न सक्दैन, बोल्न सक्दैन, बुझ्न त यहाँ त लाग्छ लाग्छ त मूर्ख कुरा हो भन्छ अरे परमेश्वर कुराहरू सुन्दाखेरि, हामीलाई त्यस्तै लाग्थ्यो परमेश्वरलाई चिन्न अगाडि, अर्को सुन्दा भने ऊ चाहिँ आत्मिक छैन, ऊ प्राणिक हुन त उसले उभिएर गाउन सक्छ त पाई योग्य भन्दै उसले चाहिँ उभिएर चाहिँ विशेष गान पनि गाउन सक्छ परमेश्वरको निम्ति इत्यादि प्रचार गर्न सक्ला, तर सबै चाहिँ प्राकृतिक मात्र, प्राकृतिक मात्र सबै प्राणमा, परमेश्वरको बारे अनेक कुरा गर्न सक्ला त्यही पनि प्राणिक, किनभने परमेश्वरसँग उसको सम्बन्ध छैन, बुझ्नु भाइ प्राणिक मान्छे। अब हामी अर्को खालको मान्छेको कुरा पनि यहाँ बयान पाउँछौ, तीन अध्यायको लेयर पहिलो तीन अध्यायको एकदेखि चार पदहरू हामीले पढ्नेछ, अनि हे भाइहरू हो, अहो यो त हामीलाई भनेको छ विश्वासीहरूलाई, अनि हे भाइहरू हो आत्मिक मानिसहरूसँग बोले चाहिँ मैले तिमीहरूसँग बोल्न सकिन, तर शारीरिकहरूसँग भने चाहिँ अब यो शारीरिक भने चाहिँ शारीरिक प्राणिक होइन शारीरिक है सँग चाहिँ अब के भनेको यो विश्वासीले भने छ तर शारीरिकहरूसँग अर्थात् ख्रिस्टमा ख्रिस्टमा त ख्रिस्टमा तर दुधै बालकहरू चाहिँ गरी बोले मैले तिमीहरूलाई दुध खुवाए कदिलो खानेकुरा होइन किनकि यस समयसम्म तिमीहरूले यसलाई खान सक्दैन सकेन न त अहिले नै सक्दछौ किनकि तिमीहरू अझै पनि शारीरिक छौ किनकि जब तिमीहरूका बीचमा डाहा झगडा र फुटहरू छन् त के तिमीहरू शारीरिक होइनौ र मानिसको चालमा हिँड्दैनौ र किनकि जब एउटाले भन्छ म पावलको हुँ अर्कोले भन्छ म अपोलोसको हुँ तब के तिमीहरू शारीरिक होइनौ यहाँ चाहिँ त्यसैले कोरिन्थका विश्वासीहरूलाई भनेको छ तिमीहरू शारीरिक हो तिमीहरूमध्ये कतिजना भनेपछि शारीरिक भनेको के रहेछ शरीर भनेको चाहिँ मुक्ति पाएकै मान्छेहरू रहेछ जो चाहिँ शरीरमा हिँडिरहेका छन् उनीहरू विश्वासीहरू हुन् उनीहरू तर शरीरमा हिँडिरहेका छन् अब यहाँ भिन्नता त्यसैले बुझिन्छ नि त प्राणिक अथवा प्राकृतिक र शारीरिकमा के फरक रहेछ प्राणिक भनेको मुक्ति नपाएको शरीर भने मुक्ति पाएको तर उसँग परमेश्वर छ तर ऊ चाहिँ शारीरिक छ भनेको मतलब एउटा शारीरिक व्यक्ति र प्राणिक व्यक्तिको बीचमा भिन्नता भन्न गाह्रो हुँदो रहेछ किन किनभने उसले मुक्ति नपाएको व्यक्ति जस्तो जिइरहेको छ यही लेखेको छ ध्यान हेर्नु छ तपाईँको बाइबलमा तीन पदमा तीन पदको अन्तिम चारवटा शब्द मानिसको चालमा हिँड्दैनौ र भनेछ केवल एउटा प्राणिक मुक्ति नपाएको मान्छे जस्तो हिँड्दैन तिमीहरू हिँडिरहेको छ भनेछ एउटै व्यवहार हिँड्नु भनेको बाइबलमा व्यवहार गर्ने एउटा आफ्नो जीवन व्यतीत गर्ने अनि उनीहरू एउटै प्रकारको व्यवहार एउटै प्रकारको बोली एउटै खालको मनोरञ्जन एउटै खालको टिभीको प्रोग्राम एउटै खालको रेडियोको गीत सजिलो साहब भन्ने हो भने केही फरक छैन एउटै खालको लडाई एउटै खालको पोस्टर उसको कोठामा एउटै खालको संसार जस्तै भने चाहिँ एउटै भनेपछि भन्नलाई भिन्नता भन्नकार विश्वासी त विश्वासी भन्छ होला पनि अझ यही भन्छ भाइहरू हो तर तिमीहरू सारी भएर हिँडिरहेको छ अब एउटा प्रश्न तपाईँहरूलाई यसो घर लगाएर विचार गर्नलाई तपाईँको अवलोकनमा अब आँखाले कति राम्रो देख्छ त्यसो भर पर्छ तपाईँको अवलोकनमा विश्वासीहरूलाई देख्नुहुँदा यस संसारमा हाम्रो देशमा मण्डलीमा घरमा यसो हेर्नुहोस् आफैलाई हेर्नुहोस् होइन हेर्दाखेरि कतिजना शारीरिक कतिजना आत्मिक भेटाउनु भएको छ धेरै जसो कुन छ अवलोकन गर्दा प्रमाणको आधारमा है मलाई त्यस्तो लाग्छ होइन कि परमेश्वरको वचनले जाँचेर हेर्दाखेरि तपाईँले के देख्नुहुन्छ हामीले राम्ररी देख्यौँ भने हामी खुबै प्रार्थना गर्नेछौँ यो खाँचो लेखेर पहिलो कोरिन्थी दुई अध्यायमा हामी जाउँ, पहिलो कोरिन्थी दुई को एघार पद। अब बुझ्दै हुनुहुन्छ है, म कता लाँदैछु? परमेश्वरको वचन अध्ययन गर्दाखेरि यहाँ एघार पदमा हामी पढ्छौँ, किनकि मानिसभित्र भएको उसको आत्मा भनेछ, मान्छेको आत्मा, मान्छेभित्र भएको उसको आत्माले बाहेक अरू कुन मान्छेले मानिसका कुराहरू जान्दछ र भनेर सोधिएको छ। मान्छेको, हामी मान्छेहरू, हाम्रो आत्मा छ र हामी आफैलाई चाहिँ आफ्नो आफ्नै स्वाभाविक प्राकृतिक अवस्था बुझ्दछौँ, राम्ररी बुझ्दछौँ। मान्छे हुनु भने के हामीलाई थाहा छ, मनुष्यत्व बुझ्छौँ है। तर ख्रिस्टमा नयाँ सृष्टि हुनु भनेको के हो त्यो चाहिँ अलिकति बुझ्दैन हामी। यो नयाँ हुन चाहिँ भन्दा पनि त्यो पुरानो हुन नै हामीले बढी बुझ्छौँ। यत्रो वर्ष हामी पुरानोमा जियौँ है, अनि हिजो अब भर्खरै केही समय अगाडि यदि कोही मानिस ख्रिस्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो भनेर हाम्रो जीवनमा जान्यौँ। तर के भने हाम्रो पुरानोसँग नै बढी परिचित छ, हो कि होइन? पुरानो अनुसार जिउन, पुरानो अनुसार व्यवहार गर्न, हाम्रो पुरानो स्वभाव अनुसार चल्न है हामी एकदम परिचित छौँ। हामीलाई थाहा छ हाम्रो आने बानी होइन, कसले के भन्दा के गर्ने, कस्तो अवस्थामा के प्रतिक्रिया गर्ने, एकदम पहिलाको सँग हामी बढी परिचित छौँ। अनि के गर्छौँ भने मुक्ति पाएपछि हामीले अब बाइबल लिन्छौँ, परमेश्वरको वचन, अनि परमेश्वर हुनुहुन्छ, अनि सब जब हाम्रो यो पुरानो जुनसँग परिचित छ, पुरानो संसारमा यो नयाँ बाइबल परमेश्वर आएको छ, अनि हाम्रो आफ्नै मनुष्यत्वमा आधारित तरिकाले हेर्न थाल्छौँ बाइबललाई, परमेश्वरलाई। अब तपाईँले बुझ्नुहुन्छ किन मण्डलीहरूमा, विश्वासीहरूको बीचमा, विश्वासीहरू हुन् भनेको बीचमा चाहिँ शारीरिक व्यवहार किन स्वीकार योग्य भएको, किनभने सबैले गरिरहेछन् त्यस्तो खालको व्यवहार भनेपछि। यसो विचार गर्नुहोस् न, नेपालमा भएका मण्डलीहरू, हाम्रो आफ्नै जीवनहरू व्यवहार गरौँ, विचार गरौँ न, कति कुराहरू त अब यस्तै हो, किनभने यस्तै गरिरहेछौँ उहिलेदेखि। हाम्रो आफ्नो शारीरिकसँग बढी हामी चाहिँ सजिलो छ परिचित र हामीलाई चाहिँ एक प्रकारले न्यानो न्यानो लागिसक्यो, अनि भन्न पनि सक्छन् मान्छेहरूले, विश्वासीहरूले है, परमेश्वर असल हुनुहुन्छ, तर मुखले त्यो भन्दैन, त्यो आत्मिक भनेको होइन होइन। अब एकचोटि हामी यहाँ पहिलो कोरिन्थी दुईको पन्ध्रमा पनि पढ है, पहिलो कोरिन्थी दुईको पन्ध्रमा, तर अब यहाँ तुलना गरिएको छ, फरक, अहिलेसम्म दुई खालको मान्छे हेऱ्यो, तेस्रो खालको मान्छे हेर्न लागेको छौँ, अनि संसारमा तिनमध्ये एउटा तपाईँ हुनुहुन्छ, कुन हुनुहुन्छ? प्राणिक मुक्ति नपाएको, शारीरिक मुक्ति पाएर पनि मुक्ति नपाएर चाहिँ जिइरहेको। तर अब आउँछ यहाँ पन्ध्र पदमा, तर आत्मिक मानिसले सबै कुराहरू जाँच्दछ, तर पनि ऊ आफै चाहिँ कोही मानिसद्वारा जाँचेको, यहाँ चाहिँ आत्मिक मानिस भनेर यो तेस्रो वर्ग भनौ विभाजनमा त्यस्तो खालको व्यक्ति पाउँछन्। अब मान्छे जस्तै हुनु एउटा प्राकृतिक कुरा, मान्छे जस्तै भनेर आदमदेखि आएको यो पाप स्वभावमा जिउनु चाहिँ एउटा स्वाभाविक कुरा, तर आत्मिक भनेको चाहिँ यो अस्वाभाविक कुरा, अलौकिक हो, यो बेग्लै हो, विशेष हो, यो प्राकृतिक, यो त्यतिकै आउँदैन। परमेश्वरले नै केही न केही गर्नुपर्छ हाम्रो जीवनमा, यदि आत्मिक हुने हो, हामीबाट आउने होइन, परमेश्वरले नै हाम्रो निम्ति केही न केही गरिदिनुपर्छ। यसको मतलब हाम्रो आत्माले, मान्छेको आत्मा छ, परमेश्वरमाथि भरोसा गर्नुपर्छ, उहाँले मलाई क्षमता दिनुपर्छ, एउटा जित्ने क्षमता, सब वरिपरि हामीलाई खेल्दैछन्, तल उडो ज्ञानपट्टि, पापपट्टि, संसारीपट्टि, आफैलाई लाग्नुहोस् न तपाईँ, यो हप्ता कसरी बिताउनु भयो तपाईँ, तपाईँको मुक्ति पाएको दिनदेखि यता धेरै जस्तो तपाईँ शारीरिक भएर हिँड्नु भयो कि आत्मिक भएर हिँड्न, आफैलाई लाग्नुहोस् न, परमेश्वरले हामीलाई सहायता गर्नुपर्छ, उहाँको जीवन नै चाहिएको छ। अनि जब हामीले चाहिँ परमेश्वर अब तपाईँले नै यो गर्नुपर्छ, तपाईँ नै मलाई चाहिन्छ भने जब भरोसा गर्न थाल्छौँ, जब मेरो आत्मा चाहिँ सुम्पन थाल्छौँ, मेरो आत्मा तपाईँलाई सुम्पन्छ, जब साँच्चै त्यो गर्न थाल्छौँ, तब परमेश्वरको पवित्र आत्माले हाम्रो जीवनमा चाहिँ शासन गर्न पाउनुहुन्छ, आफ्नो प्रशासन चलाउन पाउनुहुन्छ, तब उहाँको विजयले हाम्रो जीवनमा काम गर्न थाल्छ, उहाँले हाम्रो पुरानोबाट छुटकारा दिएको अनुभव हामीलाई हुन्छ। जब भरोसा गरिन्छ परमेश्वरमा, उहाँले हामीलाई ढाक्नुहुन्छ, उहाँले हामीलाई रक्षा गर्नुहुन्छ। अब हुन त त्यो पुरानो स्वभाव छ, त्यो पुरानो भावनाहरू, त्यो पुरानो सोचाइहरू, त्यो पुरानो गर्ने तरिकाहरू होइन त छ छैन छ, तर फरक के भने परमेश्वर हुनुहुन्छ अब, अनि उहाँको आत्मा मेरो भन्दा महान हुन्छ, तपाईँको भन्दा महान हुन्छ, यो संसारमा पनि दुष्ट आत्मा भन्दा पनि महान हुन्छ। अनि जब परमेश्वरलाई हामी गर्न दिन्छौँ है, गर्न दिन्छौँ के हजुर, जब एउटा विषय आउँछ तपाईँको जीवनमा, उहाँले औला खडा हुन्छ यो विषय, त्यो द्वन्द हुन्छ, अनि तपाईँले उहाँलाई गर्न दिनुहुन्छ। दुःख कुरा चाहिँ धेरैले आफ्नै निर्णय गर्छन्, आफ्नो बाटो रोज्छन्, होइन यो पालिका यही गर्नुपर्छ, यही गर्नुपर्छ भनेर आफ्नै रोजाइ रोज्नुहुन्छ। त्यो नगरिकन पर्यो, जब उहाँलाई गर्न दिनुहुन्छ, तपाईँको जीवनमा जुन विषय ल्याउनु भएको छ त्यो विषयमा उहाँलाई जब रोज्नुहुन्छ, हरेक विश्वासको जीवनमा ल्याउनुहुन्छ, एकदम जहाँ भोग्छ त्यहाँ ल्याउनुहुन्छ परमेश्वर, बुझ्नुहुन्छ है, विश्वास हुनुहुन्छ, बुझ्नुहुन्छ, तपाईँले प्रभुलाई पाउनुभयो, खुसी हुनुहुन्छ, अगाडि दौडिनुहुन्छ, ठ्याक्क एउटा विषय ल्याउनुहुन्छ, ओहो के हो यो, के गर्ने अब, तपाईँले रोज्नु पर्यो, हुनसक्छ त्यो तपाईँको कुनै एउटा विषय जुन चाहिँ परमेश्वरलाई मात्र थाहा छ, अनि त्यो विषयमा तपाईँले के गर्नुहुन्छ, पैसाको विषयमा हुनसक्छ, तपाईँको आफ्नो आने बानीको विषयमा हुनसक्छ, तपाईँको अफिसमा जागिर गरेको विषयमा त्यहाँ कुनै कुरा हुनसक्छ, तपाईँको कोहीसितको सम्बन्धको कुरा हुनसक्छ, कुनै विश्वासीसित सम्बन्धको कुरा हुनसक्छ, के हुनसक्छ, परमेश्वर जानुहुन्छ, अनि उहाँले एकदम राम्ररी त्यो विषय चाहिँ ठ्याक्क तपाईँको अगाडि ल्याइदिनुहुन्छ, अनि तपाईँले रोज्नुपर्छ के गर्नु, यदि तपाईँ झुक्नु भयो परमेश्वरको सानो भने उहाँले भर्नुहुन्छन्, यदि झुक्नु भएन भने तपाईँ त्यही त्यहीँ शारीरिक अनि परमेश्वरले छोड्नुहुन्न, परमेश्वरले तपाईँलाई अगाडि बढाउन सक्नुहुन्न, सहायता गर्न सक्नुहुन्न। दुःखको कुरा धेरै विश्वासीहरू एउटा ठाउँसम्म पुग्छन् परमेश्वरसित, यहाँसम्म चाहिँ हिँड्ने नै हो, त्यहाँदेखि चाहिँ यो धेरै अरूहरूको लागि हो, पावलहरूको लागि हेर्छ होइन, युहन्नाहरूको लागि हेर्छ, हाम्रो लागि कहाँ हो, यो त प्रेरितहरूको लागि हो, हाम्रो लागि होइन भनेर मान्छेहरू भन्छ। अब तर जब हामीले उहाँलाई गर्न दिन्छौँ, उहाँले हामीलाई पूर्ण रूपमा पाउनु भयो, हाम्रो आत्मा प्राण शरीर, अब जब उहाँलाई दिन्छौँ, हामी चाहिँ त्यो खराबबाट, त्यो दुष्ट हाम्रो पुरानो स्वभावबाट चाहिँ पल पलमा उहाँले उहाँको सामर्थ्यले हामीलाई छुटकारा दिइरहनुहुन्छ, अनि वास्तवमा जीवनमा विजय हुने त्यो अरू उपाय पनि छैन, परमेश्वरले हाम्रो जीवनमा गर्नुपर्छ, उहाँलाई ठाउँ दिनै पर्छ। पहिलो करन्थी एकको नौमा हामी पढ्छौँ एकपल्ट, पहिलो करन्थी एकको नौ, यहाँ चाहिँ हामी पढ्छौँ, अघि नै पढेका शब्दहरू यहाँ पनि दोहोरिएको छ, परमेश्वर विश्वास योग्य हुनुहुन्छ, उहाँमा भरोसा गर्न किन डराउने, जुन विषय उहाँले अगाडि हुनुहुन्छ उहाँको हातमा राख्न किन हामी हिचकिचाउने, हुनसक्छ कुनै तपाईँको अंश बन्दाको कुरा हो, अनि हामी चाहिँ त्यहाँ आफ्नै तरिकाले गर्न खोजिरहेछ, परमेश्वरमा भरोसा गरेर परमेश्वरले ठिक गर्नुहुन्छ, उहाँमा म भरोसा गर्छु भन्न सक्नुहुन्न। पहिलो करन्थी एकको नौ, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ जसद्वारा तिमीहरू उहाँका पुत्र हाम्रा प्रभु येशु ख्रिस्टको संगतिमा बोलाइएका छौ, कहाँ बोलाइएका छौ, प्रभु येशु ख्रिस्टमा, किन उहाँसित संगति गर्न भनेछ, अनि यहाँ यो संगति भनेको चाहिँ साझेदार हुनु, भागीदार हुनु, सँगै एक सँगै आउनु, एक प्रकारको सम्बन्ध हुनु, ताकि त्यहाँ एउटै कुरामा चाहिँ साझेदार भएको छ उहाँ र म, प्रभु येशुले भन्नुभएको छ, हेर म ढोकामा उभिएर भन्न चाहन्छु, यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्यो भने म उसका भित्र आउनेछु र म उसित खानेछु र ऊ मसित खानेछ, संगति गर्नलाई परमेश्वर चाहनुहुन्छ, मेरो स्वर सुन्यो भने, यति मिठो कुरा, परमेश्वर बोलाउने हुनुहुन्छ, ख्रिस्टको संगतिमा बोलाइएका छ भने चाहिँ, अनि यहाँ यो संगति चाहिँ ख्रिस्टमा केन्द्रित छ, हेर्नुहोस् मुख्य कुरा नै संगति ख्रिस्ट केन्द्रित, अनि यस्तो खालको संगतिको लागि पवित्र आत्मा चाहिन्छ, हामीले यो अध्ययन गरिराख्यौँ अस्तिको दिनहरू, यो प्राकृतिक मानिस मनुष्यतामा हाम्रो आफ्नै होइन पुरानोमा शारीरिक हिसाबले परमेश्वरको कुराहरूमा संगति गर्न सकिँदैन, अनि शारीरिक कुरा त परमेश्वरको शत्रुता हो भनेको छ, रोमी आठमा एकचोटि पढाउँ त, रोमी आठ अध्याय, अनि त्यहाँ हामी सात र आठमा यो लेखेको पाउँछौ, किनभने शरीरमा मन लगाउनु चाहिँ परमेश्वरसँग दुश्मनी गर्नु हो, किनकि शारीरिक मन परमेश्वरको व्यवस्थाको अधीनतामा छैन, किनकि यो हुन नै सक्दैन, यसकारण जो शरीरमा छन् तिनीहरूले परमेश्वरलाई खुसी पार्न सक्दैन, यसमा धोका नखाऊ, परमेश्वरलाई खुसी पार्न सकिन्न, हाम्रो प्राकृतिक मनुष्यता, हाम्रो पुरानो
शारीरिक प्राणिक तरीका जब हम हिड़ अभी बीच में पड़े हम विश्वास यहाँ जिते कति राम हरेक हप्ता में जितना पाँच हम बीच को संगति तेती नई गहरो वास्तविक तेती नई आत्मिक हो जो अनुपात में संगति खेस केन्द्रित हो अधिकार मानी भेला होना सकता है अब भाई मोमो पार्टी कर मोमो पार्टी है सबला मोमो मन पर्च मोमो पार्टी अभी हम भेला भाई कोई पेली रह कोई बनाई कोई है मसू मसू के रहनी खाए मोमो केन्द्र में मोमो रहे मोमो भाई हम सब जान आए तब सब मानी लाई खानेकुरा मन पर्च है सभी मानी रमाइलो मन पर्च है संगी हूं मन लग तर संगति भाई बिहारी मित्रता हो मोमो को कारण तर संगति चाहे ख्रीस केन्द्रित होने ख्रीस ये संगति में हम बोलाइक हूं अब तेल इसको ख्रीस में संगति होना तो पवित्र आत्मा चाहिए परमेश्वर नहीं चाहिए हमारे लिए ठीक खाल संबंध वहांसंग पहले को दस में जाने पटक पहले को दस अध्याय यहां लेखिक प्रभु भोज रोटी बचाई के विषय में आशीष को कटौरा जिसका निम्ति हमें आशीष मग्छ ख्रीस को रगत को सहभागी होइन र अनि यो सहभागी भन्ने शब्द त्यही शब्द हो संगति साझेदार जोड़ी रहेको छ ख्रीस को रगत को सहभागी एउटै कुरामा त्यहाँ भाग लिनु त्यति रोटी जसलाई हामी भाग्छौ ख्रीस को शरीर को सहभागी होइन र त्यो रोटी र पात्रले चाहिँ ख्रीस को जीवन को हामीलाई चाहिँ चित्रण दिइरहेको छ अनि मन्दिरको हरेक अङ्गहरू चाहिँ शिरसँग जोडिएका छन् त्यही शिरबाट हरेक अङ्गले जीवन पाउने हो एउटै जीवन होइन र भन्ने चाहिँ क्या क्या के ख्रीस हाम्रो होइन एउटै एउटै साझा संगति अनि यो चाहिँ खालि आत्मिक रूपले मात्र सम्भव छ अब खाना खाँदाखेरि होइन हाम्रो शरीरको सबै कोषहरूले त्यो खानासँग सहभागी हुन्छ हामीले खाएको एउटा चिज हरेक शरीरको अङ्गले पाउँछ आत्मिक रूपले पनि यो साँचो हुन्छ जब विश्वासीहरू ख्रीस्टमा केन्द्रित भएर परमेश्वरसँग ठिक सम्बन्धमा र एक आर्कासँग पनि ठिक सम्बन्धमा संगति हुन्छ अब म एउटा प्रश्न सोध्न चाहन्छु पन्ध्र मिनट मात्र बाँकी रहेछ है त्यो के भने के तपाईँ प्रिय विश्वासी दाजुभाइ दिदी बहिनी बुवामा भाइ बहिनी के तपाईँ परमेश्वरको संगतिमा हुनुहुन्छ अहिले कतिले भन्छ अब सङ्गति त हो यो के हो त यो ठाउँ सङ्गति हो भन्छ होइन ठाउँ सङ्गति होइन के तपाईँ परमेश्वरको सङ्गतिमा हुनुहुन्छ तपाईँ भन्नुभयो मैले मुक्ति पाउँछु मैले मुक्ति पाउनु भएको छ कि छैन भनेर सोधेको होइन मैले सोधेको छ के तपाईँ परमेश्वरको सङ्गतिमा हुनुहुन्छ अनि त्यो चाहिँ पवित्र आत्माद्वारा मात्र सम्भव छ ख्रीस्टमा केन्द्रित भएर मात्र सम्भव छ अनि अघि हामीले हेरिहाल्यौँ मुक्ति पाउनु एउटा कुरा हो तर ख्रीस्टमा रहनु यो बेग्लै कुरा ममा रह अलग होइन अर्थात् के अहिले नै परमेश्वरसित तपाईँको ठिक कनेक्सन छ मुक्ति पाएको मात्र सोधेको होइन मैले ठिक कनेक्सन छ उहाँसँग सम्बन्ध जब त्यो हुन्छ तब हाम्रो बिचमा सङ्गति हुन्छ हामीले केही नबोले पनि एउटै कुरा सोचिरहेको हुन्छ हाम्रो मनमा अनि त्यो सङ्गति हामी सबैले केवल त्यो वास्तविक ख्रीस्टलाई हाम्रो हृदयदेखि प्रेम गरिरहेको हुन्छ धन्यवाद गरिरहेको हुन्छ उहाँको महान बलिदानको लागि हामी आभारी बनिरहेको हुन्छ त्यो सङ्गति अनि त्यो सङ्गति चाहिँ परमेश्वर बिना असम्भव छ पर्वमा चाहिन्छ पहिलो गरी दसको बिचमा यहाँको खालको लेखिएको छ दसको बिस तर म भन्दछु जुन चिजहरू अन्य जातिहरूले बलि चढाउँदछन् जस्तो कि अघि गएको दसैँमा मुक्ति नपाएका परमेश्वरले नचिन्नेहरूले थुप्रै थुप्रै बलिदानहरू चढाए कसलाई चढाए यहाँ लेखेको छ ती तिनीहरूले परमेश्वरलाई होइन तर दुष्ट आत्माहरूलाई चढाए र तिनीहरू दुष्ट आत्माहरूसित सहभागी हो भन्ने म चाहदिन त्यसैले त हामी अलग हुन्छ दुष्ट आत्मामा सङ्गति भइरहेको हुन्छ दुष्ट आत्मासँग सहभागी हुन्छन् मुक्ति नपाएकाहरू याकुब चारको चारमा पनि जाऊ याकुब चारको चार अब यहाँ लेखेको छ एक खालको मित्रताको कुरा गरेको छ हे व्यभिचारी र व्यभिचारिणीहरू हो कडा शब्द चाहिँ संसारसँगको मित्रता चाहिँ परमेश्वरसँगको शत्रुता हो भनी के तिमीहरू जान्दैनौ यसकारण जो संसारको मित्र हुन चाहन्छ उसले आफूलाई परमेश्वरको शत्रु बनाउँछ मित्रता एक प्रकारको नजिक पन्ध घनिष्ठता दुईटा मान्छे छ उनीहरूलाई एउटै कुरा मनपर्छ है। तर जब हामी ख्रिस्टमा केन्द्रित भएर हाम्रो संगति हुन्छ त्यो चाहिँ परमेश्वरले चाहनुहुन्छ। परमेश्वर बिना परमेश्वरको संगति हुँदैन है। यो एकदम सुन्दाखेरि सरल छ तर के गरिरहेछौँ हाम्रो प्राकृतिकमा शारीरिकमा त्यतिकै हुँदैन है। परमेश्वर बिना खास संगति हुँदैन। त्यसैले के आवश्यक छ भने अहिलेको प्रश्न अब त्यसलाई अगाडि बढाऊ। हामी एक एक विश्वासी जनले तपाईँले मैले परमेश्वरसित संगति गरिरहेको हुनुपर्छ। उहाँसित संगति अभ्यास गरिरहेको हुनुपर्छ। परमेश्वरलाई हामीले विस्थापित गर्न सक्दैनौँ अब तर परमेश्वर भएर पुगिरह हुँदैन। हामीलाई अनेक कुरा चाहिरहेको छ अब हो त्यो बुझ्न सकिन्छ। हामीलाई यो संसारमा कति कुराहरू हाम्रो दैनिक बाँच्नको लागि हामीलाई अरू मान्छेहरू पनि चाहिन्छ त्यो चाहिँ भने होइन। तर यो विशेष संगति यो आत्मिक हिँडाइमा परमेश्वरलाई कसैले पनि विस्थापन गर्न सक्छ। एकचोटि गलाती चारमा जाउँ। गलाती चार अब यो बुझ्न अलिकति सजिलो होला। आत्मिक मानिसको कुरा गर्न हामी खोजिरहेका छौँ। अलिकति समय भए पनि अलिकति सुनेछौँ यसलाई। गलाती चार अध्याय अनि हामी पढ्छौँ एकैचोटि छ पदमा। सुन्नुहोस् त कति राम्रो पद तपाईँ यदि विश्वासी हुनुहुन्छ भने यहाँ लेखेको छ अनि तिमीहरू पुत्र भएका हुनाले तिमीहरू परमेश्वरको पुत्र छोराहरू भएको हुनाले परमेश्वरले हे अब्बा हे पिता भन्दै पुकार्ने आफ्नो आफ्नै पुत्रको आत्मा तिमीहरूका हृदयभित्र पठाउनु भएको छ। हामीले हाम्रो आत्मा छ अन्तर्गत यहाँ हृदय नै भनेको छ हाम्रो हामीलाई। अनि यहाँभित्र चाहिँ परमेश्वरले तपाईँ विश्वास गर्ने एउटा व्यक्तिभित्र परमेश्वरको आफ्नो पुत्रको आत्मा पवित्र आत्मालाई पठाउनु भएको छ। अनि उहाँले चाहिँ एउटा कुरा भन्नुहुन्छ। उहाँले के भन्नुहुन्छ हे पिता हे अब्बा। अनि यो शब्द चाहिँ एकदम घनिष्ठताको शब्द हो। पर कसैलाई बोलाइरहेको जस्तो होइन एकदम नजिक कसरी भन्ने यसलाई अङ्ग्रेजीमा ड्याडी भने जस्तै के कसैले भन्छ ड्याडी एकदम नजिकमा भएको एउटा बच्चाले भन्छ ड्याडी बाबा भन्छ। त्यसको शब्द यो अब्बा पिता। यस्तो भन्न सक्नको लागि परमेश्वरले यहाँभित्र पवित्र आत्मा पठाउनु भएको छ। अनि जब छ नि उहाँ आउनुहुन्छ र सम्बन्ध सुन्नुहुन्छ अनि उहाँले चाहिँ हामीलाई यस्तो भन्न सक्ने बनाउनुहुन्छ। थुप्रै सक्नुहुन्न थियो तपाईँले मैले सक्दिनँ थिएँ परमेश्वरलाई बुवा भने त्यो त सोच्नु नसक्ने कुरो। तर अहिले एकदमै ढुक्क छ शान्त छ कुनै बनावटी बिना साँच्चै नै हे अब्बा पितामा भन्न सक्छ तपाईँले सक्नुहुन्छ। अनि जब त्यसरी कुरा गर्न थालिन्छ नि तब हामी ठिक लाइनमा छौँ एकदम ठिक ट्र्याकमा छौँ। सुरु त्यहाँबाट हुन्छ म चाहिँ अब जहाँ पुग्नु पर्ने हो त्यो लाइनमा छु। रोमे आठमा पनि छौँ रोमे आठ आफ्नो मानिसलाई बुझ्न खोजिरहेको छ यहाँ सुरु यहाँबाट हुन्छ रोमे आठको पन्ध्र यहाँ लेखेको छ तिमीले फेरि डराउनका निम्ति तिमीहरूले बन्धनका आत्मा पाएका छैन। पहिला हामीलाई अनेक डराउने आत्माले पक्राइ दियो नि त त्यो मुक्ति छोड्नलाई कस्तो डर लाग्ने हामीलाई त्यो डराउने आत्मा हामीले त्यस्तो पाएका छैन अहिले। तर तिमीहरूले धर्म पुत्र तुल्याउनु हुने आत्मा पाएका छौ जसद्वारा पवित्र आत्माद्वारा हामी हे अब्बा हे पिता भनी पुकार्दछौ। के जस्तो भने परमेश्वरले के अरे परमेश्वरले पहिला भन्नुहुन्छ यहाँभित्र पवित्र आत्माले के भन्नुहुन्छ हे अब्बा हे पिता अनि हामीले भन्छौँ हे अब्बा हे पिता। यहाँ तपाईँ कतिजनाको सानो नानीहरू छ है मेरो पनि सानो थियो पहिला अनि उनीहरूलाई चाहिँ पहिला चाहिँ यो के हो नाक भने त नाक भन्थ्यो उसले त हात गर्थ्यो नि अनि यो हात भने त अनि कुनै के भन्न खोज्थ्यो उसले हामीले भन्थ्यौँ अनि त्यसपछि उसले भन्थ्यो नि हामीले भन्थ्यो भने उसले भन्यो होइन सिकाइ गयो उसले भन्ने भएकै उसले बुझ्यो त कहाँ बुझ्ने बुझेको छैन तर उसले भन्दै जान्छ अनि त्यसपछि त्यसको अर्थ पनि बुझ्दै जान्छ। त्यस्तै हो हाम्रो आफ्नो जीवनमा पनि हे पिता हे अप्पा हामीले अहिले भन्छौँ तर यसको गहिराई लम्बाई चौडाई पुग्न त हामीलाई धेरै समय लाग्छ। परमेश्वर यति माया हुनुहुन्छ तर हामीले भन्नुपर्छ अनि हामीले भन्न सिक्नुपर्छ। रोमी आफ्नो स्वरमा लेखेको छ आत्मा आफैले जो पवित्र आत्मा यहाँभित्र आउनु भएको छ नि उहाँ आफैले हाम्रो आत्मासँग हाम्रो आत्मासँग यस्तो भन्नुहुन्छ अरे तिमीहरू परमेश्वरका सन्तान हो भनी गवाही दिनुहुन्छ यहाँभित्र कुनै मान्छेले भन्नुपर्ने भने यो बुवा मैले मुक्ति पाएँ कि पाएन होइन अन्त पास्टर एउटा मैले मुक्ति पाएँ कि पाएन पास्टर होइन पाँच जस्तो लाग्छ यस्तो यस्तो हुन्छ
होइन पवित्र आत्माले यहाँ भनेको छ
यदि तपाईँ सत्य विश्वासी हुनुहुन्छ भने हाम्रो आत्मासँग तिमीहरू परमेश्वरका सन्तान हो भनेर गवाई दिनुहोस् यो हो साँचो मुक्ति अनि तपाईँले यो निश्चयता पाउनुहुन्छ
हामीले पाएन अचम्म अचम्म होइन
तर पाएन
म मन्दिरी एक दिन पनि पुगेको थिएँ
मन्दिरी भनेर केही थाहा पनि थिएन परमेश्वरको वचन विश्वास गरेँ त्यही रातमा सुतिरहेको थिएँ
एक परमेश्वर
मलाई थाहा थियो कनेक्सन भयो अझै पनि बुझेन कि कसरी भयो
तर भयो ख्रिस्ट येशू
यति नै बुझ्छ त्यसैले यो अलौकिक अस्वाभाविक अचम्मको कुरा भयो
परमेश्वर यहाँभित्र बस्न आउनु र हामीलाई चाहिँ हे अब्बा हे पिता भनेर भन्न सिकाउनु
परमेश्वरले यहाँभित्र गवाइदिनुहुन्छ यहाँभित्र हाम्रो हृदयमा हाम्रो आत्मामा अनि हामीले भन्यौँ पशुहरूको आत्मा हुँदैन है तर मान्छेको आत्मा हुन्छ हाम्रो मनुष्यको भित्रभित्र जहाँ चाहिँ नयाँ आत्मा दिनुभएको छ नयाँ हृदय अनि हामी परमेश्वरको सन्तान भएको छौँ
अब एक दुईवटा कुरा गरेर हामी अन्त गर्नेछौँ के आवश्यक छ भने त्यो भएपछि परमेश्वरले एकचोटि प्रभु येशूले गच्छमी बगैँचामा उहाँ मर्नुभन्दा अगाडि के भन्नुभयो भने
आत्मा साँच्चै तयार छ
तर शरीर कमजोर छ भने
अनि परमेश्वरले चाहिँ हामीलाई हाम्रो दरिद्रता हाम्रो आत्मभित्रपना चाहिँ बुझेको देखेको चाहनुहुन्छ
त्यसैले एक दुईवटा पढि हेरेर हामी अन्त गर्नेछौँ सबभन्दा पहिला वचन सङ्ग्रह 51 तपाईँको नयाँ अनुवाद छ भने त्यो प्रयोग गर्नुहोस् भजन सङ्ग्रह 51:17 परमेश्वरको दास दाउदले भन्छन्
टुटेको आत्मा
यो मान्छेको आत्मा कुरा गर्दा चाहिँ तपाईँको मेरो आत्मा
टुटेको आत्मा
यो टुटेको भनेको टुक्रा टुक्रा पार्न
टुटेको
आत्मा
नै परमेश्वरका बलिदानहरू हुन्
परमेश्वरलाई तपाईँले बलिदान जिउँदो बलिदान
टुटेको आत्मा भयो
परमेश्वरले त्यस्तो खोजी गर्नु भएको अरे आज
हे परमेश्वर तपाईँ टुटेको र पश्चातले चूर्ण
हृदयलाई तुच्छ ठान्नुहुन्न
चूर्ण
चूर्ण भनेको चाहिँ जसरी सिलौटामा चाहिँ एकदमै झुलुपिठो पारिएको जस्तो अनि मैले यो हाम्रो नेपाली शब्दकोशमा हेरेको थिएँ यो शब्द चूर्ण भनेको चाहिँ कुनै वस्तु कुटेर वा पिँधेर पारिएको धुलोपिठो सुगन्धित पदार्थ मिलाएर बनाएको बस्नादार धुलो त्यो पनि अर्थ हुन्छ साँच्चै हाम्रो हृदयले हाम्रो भित्र नै हाम्रो आफ्नो दरिद्रता बुझ्नुपर्छ
मति पाँचमा तपाईँले के भन्नुभयो आत्मामा गरिब हुनेहरू धन्य हुन्
किनभने स्वर्गको राज्य उनीहरूकै हो
सुरु हुन्छ त्यहाँ
परमेश्वरसँग हामी अघि बढ्ने हो भने हाम्रो आफ्नो दरिद्रता स्वीकार गर्नुपर्छ देख्नुपर्छ
अनि जहाँ गरिब हुनेहरू भन्नुभयो गरिब भनेको पनि माग्नु भनेको एउटा जसमा केही छैन केही खोजिरहेछ केही सहायता खोजिरहेछ कुनै जवाब खोजिरहेछ
कतैबाट पाइन्छ कि भनेर अनि परमेश्वरले चाहिँ यस्तै आत्मा खोजिरहनु भएको छ
यस्तै हृदय खोजिरहनु भएको छ
जो चाहिँ आफ्नो आत्मामा दरिद्र छ
खाँचो छ उसलाई ऊ चुर्न छ ऊ
टुटेको छ ऊ चाहिँ अर्को शब्द लङ्गडो पनि भनेको छ यो त्यसरी पनि अनुवाद भएको छ यो हिब्रूमा
लङ्गडो
यसैया 66 2 हेरौँ हाम्रो अन्ततिर यसैया 66 यसैया 66
आत्मिक मानिस कसरी भन्ने हो
हे अब्बा हे पिता त्यसपछि
चूर्ण
आत्मा भजन यसैया 66 2 एकदेखि हामी पढ्छौँ परम प्रभु यसो भन्नुहुन्छ स्वर्ग मेरो सिंहासन हो र पृथ्वी चाहिँ मेरो पाउदान हो मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ
मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ म कहाँ बस्छु म कस कहाँ बस्छु कहाँ बस्नु भन्दैनछ परमेश्वर
केही सबै थोक्र त मेरै हातले बनाएको होइन र यसरी नै हुन आयो यो संसार यो सब तर यो त मैले बनाएको यो त मेरो हातले बनाएको परमेश्वरले भन्नुहुन्छ अब उहाँले के भन्नुहुन्छ भने जो आत्मामा दिन र चुन्दछ र मेरो वचनमा काम्दछ डराउँदछ भक्ति साथ ऊ चाहिँ आदर गर्छ परमेश्वरलाई त्यसलाई म आदर गर्नेछु भन्छु
दिन भनेको त्यही हो
ऊ चाहिँ गरी
कस्तो ऊ एकदम आफ्नो खाँचो महसुस गरेछ
ऊ कमजोर महसुस गर्छ म चाहिँ हायर भन्ने मान्छे त्यस्तै मान्छेलाई म हेर्छु भनेर छु अनि तपाईँ आज पहिलो पटक अथवा यी दिनहरूमा आउँदै हुनुहुन्छ र प्रभु येशू ख्रीष्टमा भएको मुक्ति तपाईँले पाउने हो भने तपाईँले यो बुझ्नै पर्छ कि प्रभु येशू ख्रीष्ट धर्मीहरूलाई होइन पापीहरूलाई पश्चातापको निम्ति बोलाउन आउनु भएको आफ्नो पाप महसुस गर्दै ख्रीष्ट आउनुहोस् मुक्ति उहाँमा छ अनि यहाँ भनेको छ जो आत्मामा दिन र चूर्ण त्यही शब्द हो पिठो धुलो भएको थाहा अर्थात् उसले चाहिँ आफ्नो दरिद्रता बुझेको छ। अनि परमेश्वरले हामीलाई जब यो ठाउँमा पुर्याउनुहुन्छ तब चाहिँ उहाँले हामीलाई भर्न सक्नुहुन्छ। तब चाहिँ यसरी 5:18 आत्माले भरपूर तब उहाँले हामीलाई चाहिँ हाम्रो जीवनमा नियन्त्रण गर्न सक्नुहुन्छ। त्यसैले आज धेरै भन्न पाइएन, तर यी कुराहरूले हामीलाई केही न केही दिएको छ। हाम्रो स्वामी परमेश्वरको यो वचन अनुसार ठिक दिँदै आत्मा हुनको लागि ए अब्बा हे पिता भन्दै हो प्रभु मलाई एउटा चूर्ण एउटा टुटेको हृदय म जिउन सहायता गर्नुहोस् ताकि तपाईँले चाहिँ भर्न तपाईँले सक्नु भएको छ। एउटा भजन गाउनु राम्रो हुन्छ होला अन्तमा 303 नम्बर गाएर
कस्तो पालियो छ मेरा पापिता छन् तिम्रो विश्वासको छन् ख्रिस्टको श्रेष्ठ वचन पर्याप्त छ उनको वचन तिमीलाई सो यीशु